यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। राष्ट्रहित नै सर्वोपरि हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। अयोध्याको महत्व र त्यसको सांस्कृतिक मान्यता अवमूल्यन गर्नेतर्फ प्रधानमन्त्रीको अभिव्यक्ति लक्षित नरहेको परराष्ट्र मन्त्रालयद्वारा स्पष्ट। मेलम्ची खानेपानीको सुरुङ परीक्षणका क्रममा पानीले बगाएर आयोजनाका 2 कर्मचारी बेपत्ता। स्याङ्जामा पहिरोले पुरिएर 3 जनाको मृत्यु। कारागार सुधार र कैदीबन्दी सम्बन्धी मौजौदा कानूनको प्रभावकारी कार्यान्वयन गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन। मौद्रिक नीति मार्फत कोरोना प्रभावित आर्थिक क्षेत्रलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकलाई नेपाली कांग्रेसको सुझाव। र विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 5,81,000 नाग्यो, 1,34,54,000 संक्रमित। प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा व्यक्तिको जीवनमा राष्ट्रिय हित नै सर्वोपरि हुनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो नेपाल प्रज्ञा प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रहित, न्याय र सामाजिक उत्तरदायित्व बिना हुन नसक्ने स्पष्ट पार्नुभयो। प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले त्यसक्रममा प्रधानमन्त्री ओलीलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले मुलुकको भाषा, साहित्य र संस्कृतिको संरक्षण एवं प्रवर्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। परराष्ट्र मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरी आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति कुनै पनि राजनैतिक विषयसँग सम्बन्धित नरहेको र कुनै पनि व्यक्तिको संवेदना र भावनामा ठेस पुर्याउने नियत नरहेको स्पष्ट पारेको छ। श्री राम र उहाँसँग सम्बन्धित धेरै स्थानका बारेमा बहुधा कल्पित कथा र प्रसंगहरू रहेको तथा सोही सन्दर्भमा प्रधानमन्त्री ओलीले रामायण र श्रीराम सम्बन्धी विशाल सांस्कृतिक भूगोलका साथै राम र रामायणसँग सम्बन्धित उन्नत सभ्यता को थप अध्ययन अनुसन्धान गर्नुपर्ने महत्व दर्शाउने क्रममा टिप्पणी गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अयोध्याको महत्व र त्यसको सांस्कृतिक मान्यता अवमूल्यन गर्नेतर्फ प्रधानमन्त्रीको अभिव्यक्ति लक्षित नरहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ। परम्परागत रूपमा विवाह पञ्चमी महोत्सवको आयोजना हुने गरेको र भारतको अयोध्याबाट नेपालको जनकपुरधामसम्म हरेक वर्ष जन्ती आउने गरेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा 2 वर्ष अघि नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुर अयोध्या यात्रु बस सेवा प्रारम्भ गर्नु भएको पनि स्मरण गराएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कारागार सुधार र कैदीबन्दी सम्बन्धी मौजूदा कानूनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। कारागार सुधार तथा कैदीबन्दी व्यवस्थापन सम्बन्धमा छलफल गर्न हिजो सिंहदरबारमा बसेको समितिको बैठकले केही कैदीबन्दीहरूलाई सुधार गृहमा पठाउने, सामाजिक एवं सामुदायिक सेवामा लगाउने, सामाजिकीकरण गर्ने, श्रममा लगाउने लगायतका फौजदारी कसुर, सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 कारागार र कैदीबन्दी सम्बन्धी भएका मौजूदा कानूनी व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो। समितिले कैदी छूट सम्बन्धी कानूनमा समयानुकूल परिवर्तन गर्न, कैदीबन्दीहरूमा COVID-19 परीक्षण गर्ने व्यवस्था मिलाउन र कैदीबन्दीहरूलाई सहज रूपमा बस्ने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागारलाई शिक्षालय सहितको सुधार गृहका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले कैदीबन्दीहरूलाई उत्पादन र श्रमसँग जोड्न सकेमा मुलुकको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने पनि उल्लेख गर्नुभयो। मन्त्री थापाले कारागारको भौतिक र प्रशासनिक सुधारका लागि आवश्यक गृह कार्य भइरहेको बताउनुभयो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले COVID-19 महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियाका सम्बन्धमा हिजो छलफल गरेको छ। छलफलमा सांसदहरूले खरिद प्रक्रियामा स्वास्थ्य मन्त्रीका सल्लाहकार हावी भएको असम्बन्धित व्यक्ति हरूको कम्पनीसँग खरिद सम्झौता गरिएको र अप्रत्याशित मूल्य निर्धारण गरी खरिद सम्झौता गरिएको विषयमा प्रश्न उठाउनुभयो। छलफलमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले COVID-19 संक्रमणको अवस्थामा जसरी भए पनि सामान खरिद गरी जनताको सुरक्षा गर्नुपर्ने अवस्था आएकाले विशेष परिस्थितिको कानूनी प्रावधान अनुरूप नै खरिद सम्झौता गरिएको जानकारी दिनुभयो। स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले असल नियतले महामारीको समयमा कानूनी प्रावधान अनुसार नै खरिद सम्झौता गरिएको र सम्झौता अनुसार कम्पनीले सामान उपलब्ध नगराएपछि उसँगको सम्झौता पछि रद्द गरिएको स्पष्ट पार्नुभयो। स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डाक्टर खेमबहादुर कार्कीले खरिद सम्झौतामा आफू संलग्न नभएको र जसरी पनि औषधि खरिद गर्नै पर्ने अवस्थामा आफ्नो विज्ञता अनुसार सल्लाह र वार्तालापहरूमा सहयोगीको भूमिका मात्र निर्वाह गरेको बताउनुभयो। संसदीय छानबिन समितिले रूकुम पश्चिमको सोती घटनाको अध्ययन गरी तयार पारेको प्रतिवेदन हिजो सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ। प्रतिवेदन बुझ्नुहुँदै सभामुख सापकोटाले रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा गत जेठ 10 गतेको घटनाको प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने बताउनुभयो।
दूरगामी महत्व राख्ने घटना भएको र यसलाई सक्दो कार्यान्वयनमा लैजानु पर्ने कुराको मलाई निकै राम्रोसित हेक्का छ। त्यसकारण यो अध्ययन गरिसकेपछि यसलाई अगाडि बढाउनका लागि म ढिलो गर्ने छैन।
हाल संसद नचलेकाले सभामुख समक्ष प्रतिवेदन बुझाइएको समितिका संयोजक सांसद देवेन्द्र पौडेलले बताउनुभयो। समितिले घटनास्थलको अवलोकन, घटनाका घाइते, मृतक एवं घाइतेका आफन्त, स्थानीय जनप्रतिनिधि एवं विज्ञ विशेषज्ञ संघको छलफल र प्रहरीको अध्ययन प्रतिवेदनका आधारमा सर्वसम्मत रूपमा प्रतिवेदन तयार पारेको समितिका संयोजक पौडेलले बताउनुभयो। उहाँले मृतक र घाइतेका आफन्त स्थानीय जनप्रतिनिधिहरूसँगको छलफललाई विशेष महत्व दिइएको बताउनुभयो। घटनाको मूल कारण अन्तर्जातीय प्रेम सम्बन्ध र जातीय विभेद रहेको समितिको प्रतिवेदनको निष्कर्ष रहेको पनि उहाँले जानकारी दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास र सुशासन समितिमा शिक्षा क्षेत्रमा कोविड 19 पछिको अवस्थाका बारेमा छलफल भएको छ। हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अहिलेको अवस्थामा शिक्षा क्षेत्रलाई थप व्यवस्थित ढंगले व्यवस्थापन गर्न मन्त्रालय क्रियाशील रहेको बताउनुभयो। बैठकमा समितिका सदस्यहरूले कोविड 19 कारण निजी विद्यालयका शिक्षकहरूको जागिर धरापमा परेको भन्दै अहिलेको अवस्थामा मन्त्रालय समस्याबाट नभागी समाधानको बाटो पहिल्याउन मन्त्रीको ध्यानाकर्षण गराउनु समितिका सदस्यहरूले आंशिक प्राध्यापकहरूको समस्या समाधानमा समेत ध्यान दिन मन्त्री पोखरेललाई आग्रह गर्नुभयो। सरकारले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार 2076 विभिन्न स्रष्टाहरूलाई सम्मान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिंहदरबारमा हिजो एक कार्यक्रमबीच वरिष्ठ नाट्यकर्मी रामहरि गुरूङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, निर शाह र नारायण देवी प्रधानलाई पुरस्कृत गरेको हो। पुरस्कारको राशि जनही 1,00,000 रूपियाँ र ताम्रपत्र रहेको छ। स्रष्टाहरूलाई पुरस्कार प्रदान गर्नुहुँदै पर्यटन मन्त्री योगेश भट्टराईले नेपाली नाट्य र संगीत क्षेत्रको प्रवर्धनका निम्ति पुरस्कारले हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री भट्टराईले कला संस्कृतिको संरक्षण र प्रवर्धनका निम्ति मन्त्रालयले विशेष ध्यान दिएको बताउनुभयो। कोविड 19 प्रभावित आर्थिक र व्यावसायिक क्षेत्रको मुद्दा बजेटले सम्बोधन गर्न नसकेको भन्दै आगामी मौद्रिक नीति मार्फत प्रभावित क्षेत्रहरूलाई सम्बोधन गर्न नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। नेपाली कांग्रेस कोविड 19 अनुगमन समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री डाक्टर प्रकाश शरण महत नेतृत्वको प्रतिनिधिमण्डलले हिजो नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीसँग छलफल गरी राष्ट्र बैंकले तय गर्ने ब्याजदर र सुविधाहरू बैंक मार्फत लगानीकर्तासम्म पुर्याउनुपर्ने र त्यसले रोजगारीलाई जोगाउँदै अर्थतन्त्रलाई चलायमान गराउन सकिने सुझाव दिएको हो। त्यसक्रममा नेता डाक्टर महतले कोरोनाको असाधारण अवस्थामा यातायात, पर्यटन, शिक्षा, उद्योग लगायत रोजगारी सिर्जना गर्ने क्षेत्रहरूमा अनुकूल मौद्रिक नीति ल्याएमा कोविड 19 पारेको प्रभावलाई क्रमशः न्यूनीकरण गर्दै जान सकिने पनि बताउनुभयो। मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोक स्थित अस्थायी ड्याम फुट्दा पानीले बगाएर खानेपानी आयोजनामा कार्यरत दुईजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन्। हिजो दिउँसो मेलम्चीको सुरुङ परीक्षणका क्रममा अन्दाजी 25 वर्षीय इन्जिनियर सतीश गोहित र सवारी चालक अन्दाजी 55 वर्षीय राधाकृष्ण थापा मगर बेपत्ता भएका र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घाइते भएका कन्सल्ट्यान्ट शेखर खनाल र दावा लामालाई उद्धार गरी उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो। प्रहरीका अनुसार अस्थायी ड्याम फुट्दा आएको बाढ़ीले 21/8764 नम्बरको हाइलेक्स गाड़ी समेत बगाएको छ। मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेकोमा हिजोको घटनासँगै परीक्षण कार्य स्थगित गरिएको पनि जनाएको छ। अविरल वर्षाका कारण पहिरोले पुरिएर स्याङ्जामा पूर्व गाउँ विकास समितिका अध्यक्षसहित 3 जनाको निधन भएको छ। कालीगण्डकी गाउँपालिका 4 खहरेमा पहिरोका कारण बिरघाका पूर्व गाविस अध्यक्ष 70 वर्षीय इमान सिंह राणा, 60 वर्षीय गिमान सिंह थापा र 50 वर्षीय टीकाबहादुर थापाको मृत्यु भएको हो। पहिरोले पुरिएर अझै एकजना प्रेमचन्द पाण्डे नामका व्यक्ति बेपत्ता भएको र एकजना वडा सदस्यसहित 2 जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो। पहिरोका कारण त्यहाँका 4 परिवार विस्थापित भएका छन्। पहिरोले पुरिएर बेपत्ता भएका मध्ये एकजनाको शव तनहुमा हिजो भेटिएको छ। पहिरोले पुरिएर बेपत्ता भएका ब्यास नगरपालिका 11 ओडारेका 45 वर्षीय पदम बहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। बेपत्ता भएका भुजेलको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए। निरन्तरको प्रयासपछि हिजो दिउँसो उनको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी उपरीक्षक अरूण पौडेलले जानकारी दिनुभयो। यो सँगै तनहुमा पहिरोले पुरिएर निधन हुनेको संख्या 11 पुगेको छ। यसअघि सोमबार 10 जनाको शव त्यहाँ फेला परेको थियो। व्यास नगरपालिका 9 माझफाँटका 20 वर्षीय राजेश थापा भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य जारी राखिएको छ। प्रदेश नम्बर 2 को सरकारले हालैको वर्षा र बाढ़ीबाट जिल्लाहरूमा भएको भौतिक एवं अन्य प्रकारको क्षतिको अनुगमन गरी राहतसहितको व्यवस्थापन गर्न मन्त्री स्तरीय 3 सदस्यीय समिति गठन गरेको छ। प्रदेश सरकारको मन्त्री परिषदको हिजो बसेको बैठकले प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र उद्योग पर्यटन तथा वन वातावरण मन्त्री राम नरेश सदस्य रहने गरी 3 सदस्यीय समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। हिजो थप 116 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशका विभिन्न स्थानमा रहेका 25 वटा प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा 116 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा जानकारी दिइएको छ। त्यसक्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो प्रदेश नम्बर 1 9, प्रदेश नम्बर 2 44, बागमती प्रदेशमा 7, गण्डकी प्रदेशमा 4, प्रदेश नम्बर 5 21, कर्णाली प्रदेशमा 11 र सुदूरपश्चिम प्रदेशमा 20 जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म 17,061 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यसै गरी 34 जना कोरोना भाइरस संक्रमण मुक्त भई हिजो घर फर्किएसँगै हालसम्म संक्रमण मुक्त हुनेहरूको संख्या 10,328 पुगेको पनि मन्त्रालयले जनाएको छ। हिजोसम्म विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 60.53% कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्य लाभ गरिरहेको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा हिजो 24,716 जना रहेका र 6,695 जना विभिन्न आइसोलेसन सेन्टरहरूमा रही स्वास्थ्य लाभ गरिरहेका मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्दियाको बाँसगढ़ी नगरपालिका नगर कार्यपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव मनप्रसाद रेग्मी विरूद्ध करिब 4.5 करोड़ रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। रेग्मीले सार्वजनिक सेवामा प्रवेश गरे यता 4,54,33,000 भन्दा बढ़ी सम्पत्ति गैर कानूनी रूपमा आर्जन गरेको पुष्टि भएकाले उनी विरूद्ध हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार रेग्मीले आफू र श्रीमती पम्फा देवी पाण्डे त्यसै गरी छोरी सन्ध्या रेग्मी समेतका नाममा दर्ता कायम रहने गरी विभिन्न घर जग्गा खरिद गरेको जीवन बीमा प्रिमियम शुल्क शेयर खरिद सवारी साधन खरिद लगायतका विभिन्न शीर्षकमा सम्पत्ति आर्जन गरेको देखिएकाले उनका श्रीमती र छोरी विरूद्ध समेत आरोप पत्र दायर गरिएको छ। यसैबीच हिजो अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ। आयोगको टोलीले दिक्तेल रूपाखोट मजुवागढ़ी नगरपालिका 1 स्थित बेस क्याम्प भित्र रहेको निवासबाट 9,34,000 रूपियाँ घुस लिइसकेको अवस्थामा श्रेष्ठलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। निर्माणाधीन सिंचाई परियोजनाको बिल भुक्तानीका क्रममा प्रमुख श्रेष्ठले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले बताउनुभयो। त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले हिजै कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशीलाई 85,000 रूपियाँ घुस रकमसहित पक्राउ गरेको छ। आयोगको कञ्चनपुर कार्यालयबाट खटिगएको टोलीले 85,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा जोशीलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी टोप बहादुर विष्टले जानकारी दिनुभयो। अख्तियारले हिजै नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक पदमा कार्यरत रमेश कुमार सिंहमाथि नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति सच्याई नक्कली कागजात पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित 32 जिल्लामा घर निर्माण गर्न सहमति पाएका परिवारहरूलाई जग्गा प्राप्तिको सुनिश्चितताका लागि प्रक्रिया शुरू गर्न आग्रह गरेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण र भूमि सम्बन्धी समस्या समाधान आयोगबीच हिजो भएको छलफलमा भूमिहीन भूकम्प प्रभावित लाभग्राहीलाई जग्गा धनी पूर्जा उपलब्ध गराउने सम्बन्धमा प्रक्रिया शुरू गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले आग्रह गर्नुभएको हो। प्राधिकरणले स्थानीय तहको सिफारिश र जिल्ला समन्वय समितिको स्वीकृति अनुसार 10,000 भन्दा बढी भूमिहीन सहितका लाभग्राहीलाई घर निर्माणको अनुमतिसहित अनुदान उपलब्ध गराएको छ। नेपाल पत्रकार महासंघले संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति असहमति जनाएको छ। महासंघले लोकतन्त्रमा सरकार आफैले सार्वजनिक संचार माध्यम सञ्चालन नगर्ने विश्वव्यापी मान्यता एवं सार्वजनिक सेवा प्रसारणका आधारभूत सिद्धान्त विपरीत सरकारी स्वामित्व र नियन्त्रणमा राख्ने प्रस्तावसहित यही असार 26 गते सरकारले दर्ता गरेको विधेयकप्रति असहमति जनाएको उल्लेख गरेको छ। महासंघले हिजो विज्ञप्ति जारी गरी सुझावका रूपमा प्रस्तुत गरेको विधेयक मस्यौदालाई पूरै व्यवस्था गरी सरकारले सरकारवाला पक्षसँगको छलफल र सहमति बिनै संसदमा दर्ता गरेको उक्त विधेयकमा व्यापक सुधार र परिमार्जन गरेर मात्रै अघि बढ़ाउन माग गरेको छ। यही असार 14 गते संचार तथा सूचना प्रविधि मन्त्रालय मार्फत सरकारलाई महासंघ आफैले तयार गरेको सार्वजनिक प्रसारण सेवा विधेयकको नमूना मस्यौदा हस्तान्तरण गरेको पनि स्मरण गराएको छ। सरकारले यसअघि पटक पटक सरकारी स्वामित्वमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकारी स्वामित्वबाट अलग गरी जनताको स्वामित्व कायम गर्ने तथा संघीय संसदप्रति जवाबदेही हुने गरी सार्वजनिक सेवा प्रसारणका रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको महासंघले उल्लेख गरेको छ। सुत्केरी लिएर नेपालगंजबाट पश्चिम दाङको हम्सपुर जाँदै गरेको भे 161599 नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे सुर्खेत सड़क खण्डको कुमालगढ़ीमा दुर्घटना हुँदा नवजात शिशुसहित 11 जना घाइते भएका छन्। घाइते हुनेमा बबई गाउँपालिका 3 हम्सपुर निवासी एक दिनकी सुत्केरी 18 वर्षकी लक्ष्मी विश्वकर्मा र उनकी नवजात शिशुसहित 11 जना रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो। कुमालगढ़ीको घुम्तीमा एम्बुलेन्सको स्टेरिङ फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। पाल्पा जिल्लामा असाडी विकासको नाममा सड़कहरू खनिदा पहिरोको जोखिम बढ़ेर गएको छ। सड़क विभाग कार्यालयले भने सावधानी अपनाएर मात्रै सड़क विभागको सहमतिमा निर्माण र स्तर उन्नति गर्ने गरिएको जनाएको छ। पाल्पाबाट हाम्रा संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पा जिल्लाभित्र पर्ने सिद्धार्थ राजमार्ग तानसेन तम्गा सड़क खण्ड र अधिकांश ग्रामीण सड़कहरूमा यति बेला दिनरात डोजर चलिरहेका छन्। बर्तुङ काजीपौवा रिद्धिकोटको भैरवस्थान रैनादेवी छहराको मुजुङ भालुखान क्षेत्रमा पानीका बीच रातमा समेत सड़क विस्तारको काम भइरहेको छ। स्थानीय ढाकाराम अधिकारी
अस्ति भर्खर अब नखानी भन्दा यता चारजना व्यक्तिहरू मरे असार पसन्दमा बोलेर हाल्ने कारण के हो?
वर्षा लागेपछि शुरू भएको सड़क विस्तारले सड़क आसपासका स्थानीयमा पहिरोको जोखिम बढेको छ। काम नरोकिएका कारण तानसेन रिडी सड़क अन्तर्गत सम्मोबारीमा गत असार 8 गते 4 जनाले पहिरोमा पुरेर ज्यान गुमाए। यति बेला पाल्पाका करिब 2 दर्जन बढी सड़कमा स्तर उन्नति विस्तारको काम भइरहेका छन्। कम क्षतिमा काम भइरहेको डिभिजन सड़क कार्यालय पाल्पाका इन्जिनियर राम बिहारी चौधरी बताउनुहुन्छ।
बाटो खुलाउनै पर्ने बाध्यताले गर्दा बाटो खोल्ने गरी मात्रै कम भन्दा कम क्षति होस् भन्ने हिसाबले हामी काम गरिरहेछौं।
वर्षभरि काम नगरी असारमा मात्र टालटुल गरेर बजेट सक्ने काम विगत देखिने हुँदै आएको हो। विकास बजेटको अधिकांश निकासा असारमा मात्र हुने गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कमा देखिन्छ। विकास भन्दा विनाश बढी निम्त्याउने असारे विकास रोक्न कुनै निकायको ध्यान पुगेको देखिँदैन। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
वैज्ञानिक वन व्यवस्थापन लागू भएका कैलाली र कञ्चनपुर जिल्लामा मापदण्ड विपरीत वन जंगलको फडानी बढ़ेर गएको छ। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम छानबिनका लागि कैलाली र कञ्चनपुर पुगेको संसदीय उपसमितिले पनि वैज्ञानिक वन कार्यक्रम लागू भएका क्षेत्रमा वन फडानी गर्ने क्रम बढ़ेको जनाएको छ। धनगढ़ीबाट संवाददाता जगत साउथको यो रिपोर्ट।
कैलाली र कञ्चनपुर जिल्लामा वैज्ञानिक वन व्यवस्थापन लागू भएका वन क्षेत्रमा मापदण्ड विपरीत वन जंगल फडानी गरी रूख कटानी भएको देखिएको छ। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम जाँचबुझका लागि कैलाली पुगेको संसदीय उपसमितिका अनुसार कार्यक्रम लागू भएका वन क्षेत्रमा व्यापक रूपमा वन जंगल काटिएको छ। सांसद प्रदीप यादवको संयोजकत्वमा गठित संसदीय उपसमितिले वैज्ञानिक वन कार्यक्रम लागू भएका वन क्षेत्रमा हालै गरेको स्थलगत अनुगमनका क्रममा मापदण्ड विपरीत रूख कटानी गरिएको पाइएको जनाएको छ। संसदीय उपसमितिका सदस्य सांसद प्रेम आले
लगानी गर्ने काठ व्यवसायको पनि संलग्नता र त्यहाँ थोरै उपभोक्ताहरूलाई पनि त्यो प्रभावमा पारेर वैज्ञानिक वनको नाममा यहाँ पुरै जंगल साफ गर्ने गरी जंगल कटान भएको छ।
समुदायले संरक्षण गरेको वन क्षेत्रमा धमाधम रूख कटानी गरिएपछि सरकारवालाहरूले चासो र चिन्ता व्यक्त गर्नुभएको छ। सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष कर्ण रावल
झण्डै यहाँ जगजीवाको क्षेत्रफलमा यो घाट जति गरेर काटेको छ, यस्तो महत्वपूर्ण क्षेत्रमा कटान हुँदै जाने हो भने मरूभूमि हुनेछ।
वैज्ञानिक वन कार्यक्रम देखाएर वन क्षेत्र मास्ने गरी रूख कटानी गर्नेमाथि कारवाही हुनुपर्ने उपभोक्ताको भनाई छ।
डिभिजन
वन कार्यालय कैलाली पहलमानपुरका प्रमुख कृष्ण भट्ट वैज्ञानिक वन क्षेत्रमा रुख पुनरुत्पादन गर्ने लक्ष्य सहित पुराना रुख कटान हुने गरी वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन हुँदै आएको बताउनुहुन्छ। वन क्षेत्रको दिगो व्यवस्थापन गरी वन पैदावारको आपूर्ति तथा रोजगारीको सिर्जना गर्ने उद्देश्य सहित कैलालीमा एक दशक अघिदेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको देखिन्छ। जगत साउथ रेनेपाल धनगढ़ी।
पौडी खेल्ने क्रममा हिजो दिउँसो तिलाबे नदीले बगाउँदा वीरगंज महानगरपालिका वडा नम्बर 19 बिन्दवासिनीका 12 वर्षीय बालक बेपत्ता भएका छन्। वीरगंज महानगरपालिका 19 बिन्दवासिनीका चारजना बालक नदीमा पौडी खेल्न गएका र पौडी खेल्ने क्रममा नदीले बगाउँदा स्थानीय मुकेश शाह कलवारका 12 वर्षीय छोरा सुमित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुंवरले जानकारी दिनुभयो। जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा समेत सलहकिरा देखिन थालेपछि त्यसको रोकथाम र नियन्त्रण एवं प्रतिकारी योजना बनाउन थालिएको छ। कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकारी योजना बनाउने निर्णय गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय प्रसंग। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस बाट संक्रमितको संख्या 1,34,00,000 नागेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो महामारी अझै भयावह हुन सक्ने चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम गेब्रियसेसले जेनेभामा एउटा भर्चुअल ब्रिफिङका क्रममा विश्वका विभिन्न देशहरूले सामान्य स्वास्थ्य सजगता नअपनाएमा स्थिति अझै भयावह हुन सक्ने बताउनुभयो। मानवाधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले एउटा प्रतिवेदन मार्फत कोरोनाका कारण स्वास्थ्यकर्मीको मृत्यु बढ़िरहेको सम्बन्धमा चिन्ता व्यक्त गरेको छ। स्वास्थ्यकर्मीहरूलाई पर्याप्त स्वास्थ्य सामग्री नहुनु, न्यून आय, लामो समयसम्म काममा खटिनुपर्ने अवस्था र उनीहरूमाथि हुने हिंसाको विषयमाथि गम्भीर हुनुपर्ने एमनेस्टीको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या 5,81,100 नागेको छ। संक्रमणपछि निको भई घर फर्कनेको संख्या 78,46,423 पुगेको छ भने विश्वभर 1,34,54,400 बढ़ी संक्रमित भएको तथ्याङ्क सम्बन्धी एउटा संस्था ओल्डोमिटरले जनाएको छ। अमेरिकामा गत 24 घण्टामा 65,421 संक्रमित थपिएका छन्। ब्राजिलमा गत 24 घण्टामा 43,245 नयाँ संक्रमित बढ़ेका छन्। भारतमा गत 24 घण्टामा 29,842 नयाँ संक्रमित थपिएको ओल्डोमिटरले जनाएको छ। भारतमा संक्रमितको संख्या 9,37,487 पुगेको छ भने कोरोना संक्रमणका कारण भारतमा 24,315 जनाको मृत्यु भएको छ। चीनमा 33 वर्ष यताकै सबैभन्दा भीषण बाढ़ी आएको चिनिया संचार माध्यमहरूले उल्लेख गरेका छन्। चीनको मध्य र पूर्वी भागका 33 भन्दा बढ़ी खोलाहरूमा भारी वर्षापछि पानी जमेका र अझै एक साता स्थिति भयावह नै रहने अधिकारीहरूले जनाएका छन्। वर्षापछिको पहिरोका कारण हालसम्म 140 भन्दा बढ़ीको मृत्यु भइसकेको छ भने 38,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकाको संघीय बजेट घाटा जून महिनामा अत्यधिक उच्च बिन्दुमा पुगेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट सबैभन्दा बढ़ी प्रभावित अमेरिकामा जून महिनामा बजेट घाटा 8,64,00,000,000 अमेरिकी डलर पुगेको त्यहाँको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। यससँगै सन् 2020 पहिलो छ महिनामा अमेरिकामा व्यापार घाटा अहिलेसम्मकै उच्च 27,00,000,000,000 रहेको तथ्याङ्कमा उल्लेख छ। जून महिनामा अमेरिकी संचितमा पनि 5,00,000,000,000 अमेरिकी डलरले कमी आएको छ। कुनै तथ्याङ्कलाई उद्धृत नगरिकनै जूनका लागि लिएको लक्ष्य पूरा गर्न संघीय प्रशासन असफल भएको त्यहाँको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। अब आर्थिक समाचार।
नेपाल उद्योग वाणिज्य महासंघले तिर्न सक्ने सबै व्यवसायीलाई ब्याङ्कको ब्याज तिर्न अपील गरेको छ। महासंघले मंगलबार एक सूचना जारी गर्दै नसक्नेको हकमा महासंघले पहल कदमी गर्ने बताइएको छ। ब्याज र किस्ता तिर्न नसक्ने व्यवसायीलाई मर्कामा नपार्न सरकारसँग समय सीमा सार्ने पहल भइरहेको अपीलमा महासंघले उल्लेख गरेको छ। हाल तिर्न सक्ने अवस्थामा भएका उद्योगी व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन अनुरोध गर्दै महासंघले तिर्न नसक्ने उद्योगी व्यापारी तथा व्यवसायीको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्न आगामी मौद्रिक नीतिमा व्यस्त गराउन सम्बन्धित निकायमा अनुरोध गरेको छ। महासंघ र नेपाल ब्याङ्कर संघका प्रतिनिधिहरू बीच प्रत्येक महिना बैठक बसी गुनासा उप छलफल गरी समस्या समाधानका लागि कोशिश गर्ने तय भएकोले वाणिज्य ब्याङ्कहरूसँग लिएको कर्जा सम्बन्धमा कुनै गुनासो भए व्यवसायी उद्योगी र विभिन्न कम्पनीलाई महासंघमा आग्रह गर्न समेत अपीलमा भनिएको छ। नेपाली धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार 5.04 अंकले बढेर 1347.44 अंकमा पुगेको छ। त्यस्तै सेन्सेटिभ परिसूचक 1.95 अंकले वृद्धि भई 248.18 बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल 186 कम्पनीका 25,68,124 किता शेयरहरू 49,45,45,109 रूपियाँमा किनबेच भएका छन्। कारोबार भएका कुल 12 मध्ये 5 समूहको शेयरमा वृद्धि भएको छ भने 7 समूहको शेयर ओह्रालो लागेको छ। मंगलबार कारोबार भएका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। मंगलबार सबैभन्दा बढी एनआईसी एसिया ब्यालेन्स फण्ड र एनआईसी एसिया लघु वित्तीय संस्थाका शेयर धनीहरूले 10-10% कमाएका छन्। नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला 100 रूपियाँले घटेको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला 105 घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुनको मूल्य प्रतितोला 92,200 र तेजाबी सुनको मूल्य प्रतितोला 91,760 कारोबार भएको जनाएको छ। त्यस्तै चाँदी मंगलबार प्रतितोला 995 रूपियाँमा कारोबार भएको छ। भारतको कोलकाताका लागि नवनियुक्त महावाणिज्य दूत ईश्वरी राज पौडेलले नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण र बन्दरगाहको प्रयोगमा नेपाली व्यवसायीले भोग्नु परेका समस्या समाधान गर्न पहल गर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग मंगलबार भएको छलफलमा महावाणिज्य दूत पौडेलले नेपालको भारतमा हुने निर्यात प्रवर्धनमा आफूले सक्दो सहयोग गर्ने र नेपाली निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। भेटवार्तामा नेपाल भारत व्यापार तथा पारवहन, नेपाली कृषि उत्पादनहरूको भारत निर्यातमा सहजीकरण, गैरभन्सार अवरोध, दुवै देशका प्रादेशिक सरकार बीचको अन्तर सम्बन्ध विस्तार, आईसीपीहरूको निर्माण तथा प्रभावकारी उपयोग लगायतका विषयमा छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब मौसम। आज देशभर सामान्य बदलिरही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश नम्बर 1 गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:18 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। राष्ट्रहित नै सर्वोपरि हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। अयोध्याको महत्व र त्यसको सांस्कृतिक मान्यता अवमूल्यन गर्नेतर्फ प्रधानमन्त्रीको अभिव्यक्ति लक्षित नरहेको परराष्ट्र मन्त्रालयद्वारा स्पष्ट। मेलम्ची खानेपानीको सुरुङ परीक्षणका क्रममा पानीले बगाएर आयोजनाका 2 कर्मचारी बेपत्ता, स्याङ्जामा पहिरोले पुरिएर 3 मृत्यु। कारागार सुधार र कैदीबन्दी सम्बन्धी मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन। मौद्रिक नीति मार्फत कोरोना प्रभावित आर्थिक क्षेत्रलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकलाई नेपाली कांग्रेसको सुझाव। र विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 5,81,000 नाग्यो, 1,34,54,000 संक्रमित। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।